الفاتحة. حضرات التماس ہے کہ ایک مرتبہ پھر سورہ حمد کی تلاوت فرما کر ذاکرہ اہل بیت سیدہ شاہین ایثار رضوی، ذاکرہ اہل بیت صغیر فاطمہ جعفری بنت سید علی متقی جعفری اور مشہور دانشور اور ماہر تعلیم مرحوم میر محمد علی اور سید علی امداد نقوی ابن سید محمد حسن نقوی اور جملہ مومنین و مومنات مرحومین کی روحوں کو شاد فرمائیں۔ أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى، وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين، أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه، بسم الله الرحمن الرحيم، الله لا إله إلا هو الحي القيوم، لا تأخذه سنة ولا نوم، له ما في السماوات وما في الأرض، صدق الله العلي العظيم. خدا اور حسین کے عنوان سے گفتگو کا سلسلہ جاری ہے، اور اس گفتگو کا سلسلہ قرآن حکیم کی اس آیت کی روشنی میں جاری ہے جسے سید الآیات کا لقب دیا گیا ہے، آیۃ الکرسی۔ گفتگو جب بھی مکتب اہل بیت میں شروع ہوگی تو محور گفتگو ایک ہی ہوگا، اور وہ ہے اللہ۔ محمد اور آل محمد علیہم الصلاۃ والسلام، کے مکتب میں، مکتب مصطفیٰ میں، مکتب مرتضیٰ میں، مکتب زہرا میں، مکتب حسن میں، مکتب حسین میں، مکتب اہل بیت میں موضوع بس ایک ہے، اور وہ ہے اللہ، توحید حق صمدی۔ اور یہی قرآن مجید کا موضوع ہے۔ یہ جملہ بھی آپ حضرات کے اذہان عالیہ میں محفوظ ہوگا جو بارہا میں نے عرض کیا ہے کہ قرآن مجید کا موضوع بس ایک ہے، از اول تا آخر قرآن مجید کا موضوع ہے توحید۔ یہ سوال و جواب ذہن سے محو نہ ہونے پائے، جب بھی کوئی پوچھے قرآن کا موضوع کیا ہے، جواب بس ایک ہے، توحید۔ محمد و آل محمد علیہ الصلاۃ والسلام کے مکتب کا موضوع کیا ہے؟ توحید۔ ذات حق، صفات حق، اسماء حق، افعال حق، یہ جو معجزے دکھاتے ہیں وہ سب صفات حق کو نمایاں کرنے کے لیے۔ جتنے معجزات انبیاء علیہ الصلاۃ والسلام نے دکھائے ہیں کس لیے دکھائے ہیں؟ اپنی ذات کو منوانے کے لیے یا نمایاں کرنے کے لیے۔ کبھی کسی معصوم نے معجزہ نہیں دکھایا، جب بھی معجزہ پیش کیا تو ذات حق کو منوانے کے لیے۔ ہمیں کوئی قوت و قدرت حاصل ہو جاتی ہے تو ہم وہ پوری قوت و قدرت اپنی ذات کو منوانے کے لیے صرف کرتے ہیں۔ اللہ کے مخلص اور مخلص بندوں کو جب قوت و قدرت حاصل ہوتی ہے تو وہ تمام قوت و قدرت کو صرف اللہ کی ذات کو نمایاں کرنے کے لیے صرف کرتے ہیں۔ یہی خود پرستی اور خدا پرستی کا فرق ہے۔ تو ہمیں یہاں کیا سیکھنا ہے؟ آ کر خود پرستی سیکھنی ہے یا خدا پرستی؟ خدا پرستی۔ سرکار سید الشہداء ابو عبداللہ الحسین کس لیے اٹھے تھے؟ قیام کس لیے تھا؟ بخاطر خدا، بخاطر امر بالمعروف و نہی عن المنکر۔ ذرا بھی اس میں ابہام یا اشکال یا اشتباہ یا التباس نہ پیدا ہونے پائے۔ اہل دنیا، اہل غرض، اہل حوث یہ چاہتے ہیں کہ دنیا کے سامنے معرکہ کربلا اور حضرت سید الشہداء ابو عبداللہ الحسین علیہ الصلاۃ والسلام کا موقف مشتبہ ہو جائے، جو کہ ہو نہیں سکتا، لیکن بہرحال ہمارا فریضہ ہے کہ ہم متنبہ رہیں، بیدار رہیں، ہوشیار رہیں، غافل نہ ہو جائیں۔ قیام حضرت سید الشہداء صرف اللہ کی خاطر تھا، اور اسی لیے یہ بات ہمیشہ کہی گئی اور ہمیشہ کہی جاتی رہے گی کہ کربلا کی جنگ حق و باطل کی جنگ ہے، اور جو اس بات کو تسلیم نہ کرے وہ باطل ہے۔ وہ یا خود باطل ہے یا باطل پرست۔ مکتب حسینی میں مجھے یہاں اس ممبر پر غالباً گزارش کرتے ہوئے 15-16 برس ہو گئے، اور آپ نے محسوس کیا ہوگا کہ گفتگو کا محور ہمیشہ توحید ہی رہتا ہے۔ اور پھر بھی لوگ ہم ہی کو مشرک کہتے ہیں. یہ مشکل ہے کہ جو لوگ کفر و ایمان کو نہیں پہچانتے وہی تو حضرت ابو طالب کو بھی کافر کہتے ہیں. ایک اور بلند تر صلوات پڑھیں. ماشاءاللہ و بحمد اللہ علماء کا بھی مجمع ہے اور آپ میں بھی اہل دانش، اہل بصیرت، اہل فکر حضرات کا مجمع ہے. اور یہ جملہ بھی آپ کو یاد ہوگا میرا کہ فرش عزائے حسین پہ جو بھی آئے، آنے والا چاہے دانشور نہ ہو، جاتا ہے تو دانشور ہو کے جاتا ہے. یہ فیضان مکتب حسینی ہے، یہ فیضان مکتب مصطفیٰ ہے صلی اللہ علیہ وآلہ وسلم. تو ہم مکتبی سطح پہ گفتگو کر رہے تھے صفات ثبوتیہ اور صفات سلبیہ کی. یہ فقرہ جو آیا لا تأخذہ سنۃ ولا نوم، کل میں نے گزارش کی کہ یہ فقرہ کمال صفت قیومیت کے بیان کے لیے ہے. قیوم ہے یعنی خود قائم بالذات ہے، اور تمام چیزیں، تمام اشیاء قائم بالذات حق ہیں. کسی شے کو حضرت حق سبحانہ و تعالی سے جدا ہو کر کوئی استقلال نصیب نہیں ہے، کسی شے کو، نہ کوئی فرد نہ کوئی شے، کچھ نہیں، سب قائم بذات حق ہیں، سب اللہ کے سہارے قائم ہیں. اللہ کسی کے سہارے قائم نہیں ہے. یہ لمبی چوڑی عبارت دیکھیے، ہر زبان کی کچھ خوبصورتی ہوتی ہے، ہر زبان کی. یہ زبانیں بھی نعمتیں ہیں جو اللہ نے ہمیں عطا کی ہیں. انسانوں نے کوئی زبان بنائی نہیں ہے، اور جو زبانیں بنائی گئی ہیں وہ رائج نہیں ہو پائیں. بنائی ہیں لیکن وہ رائج نہیں ہو پائیں، وہ زبانوں پہ جاری نہیں، دفتری کاموں کے لیے کچھ اصطلاحوں کے طور پہ استعمال ہوتی ہیں، اشارات کے طور پہ استعمال ہوتی ہیں مخصوص افراد کے درمیان، لیکن عام انسانوں کی زبان نہیں بن پاتی. یہ عام انسانوں کو زبان کی دولت بھی حضرت حق سبحانہ و تعالیٰ کی طرف سے ملی ہے. تو کسی بھی زبان سے نفرت نہیں کرنی چاہیے. جس طرح کسی انسان سے نفرت نہیں کرنی چاہیے، اسی طرح کسی زبان سے نفرت نہیں کرنی چاہیے، اور ہر زبان میں ذکر حق کرنا چاہیے، ہر زبان میں ذکر حق کرنا ہمارا آپ کا فریضہ ہے. کہیں کسی زبان سے تعصب نہ برتا جائے، کسی بھی زبان سے. لسانی مسائل، یہ لسانی جھگڑے، یہ زبان کے بنیاد پر تقسیم اور ٹکراؤ، یہ بھی شرک ہے. شرک، کفر، توحید، یہ میں چاہتا ہوں، یہ اس لیے بار بار ممبر سے بیان کرتا ہوں تاکہ یہ سمجھ میں آ جائے بات کہ کلمہ توحید و کلمہ شہادت و کلمہ طیبہ صرف نو کے زبان تک محدود نہ رہ جائے.
ہماری سماجی زندگی، ہماری معاشرتی زندگی، ہماری گھر کی زندگی، ہماری سیاسی زندگی، ہماری اقتصادی زندگی، ہماری اخلاقی زندگی، ہر جگہ ہم کلمہ لا الہ الا اللہ کے ترجمان نظر آئیں۔ میں نے یہ جملہ ہندوستان میں کہا تھا کہ جہاں اردو اور ہندی کا جھگڑا بلا وجہ پلا ہوا ہے، کچھ لوگ اردو سے نفرت کرتے ہیں، کچھ لوگ ہندی سے۔ ایک صاحب کو مجھ سے سوء ظن تھا، وہ سمجھتے تھے میری وہ اردو سمجھ کر جسے اردو والے بھی اردو نہیں مانتے، کہ اس شخص کو ہندی سے کوئی لگاؤ نہیں ہوگا۔ بلا وجہ سوء ظن تھا۔ میں نے کہا دیکھیے، ہندی بہت اچھی اور بہت خوبصورت زبان ہے، جس زبان میں امرت اور آدرش جیسے شبد ہوں وہ زبان کبھی مر نہیں سکتی۔ آدرش کس زبان کا لفظ ہے؟ کتنا خوبصورت لفظ ہے۔ امرت کس زبان کا لفظ ہے؟ بہت خوبصورت لفظ ہے۔ پھر عام طور پہ لوگ سمجھتے ہیں کہ جناب والا ہندی زبان میں صرف وہ حروف زیادہ ہیں جو سننے میں یا بولنے میں ذرا مشکل معلوم ہوتے ہیں، جیسے رڑے ہے یا ڈال ہے، اس طرح کے کلمات۔ میں نے کہا نہیں، زبان پر اگر آپ کو اقتدار ہو تو اسی زبان میں شیتل، کمل، مدھر، بسنت، اس طرح کے الفاظ بھی ہیں، اور گنتی کے نہیں، بہت الفاظ ہیں۔ کسی بھی زبان سے تعصب برتنا شرک ہے، توحید کے خلاف ہے۔ توجہ فرما رہے ہیں آپ؟ اب کچھ لوگوں کو فارسی زبان سے چڑا ہے، بلا وجہ تعصب ہے، ایک عجیب اختلاف ہے۔ کوئی کہتا ہے اللہ حافظ، کوئی کہتا ہے خدا حافظ، اور خدا حافظ کہنے والوں کو ایسی نظر سے دیکھتے ہیں جیسے کوئی گناہ کر رہے ہیں۔ فارسی میں کیا حرام ہے ذکر خدا کرنا؟ فارسی میں حرام ہے ذکر خدا کرنا؟ یہ کون سا رویہ ہماری زندگی میں آ گیا ہے؟ اللہ حافظ اچھا کلمہ ہے، اللہ مبارک مقدس کلمہ ہے، حافظ مبارک مقدس کلمہ ہے، بہتر ہے کہ اللہ حافظ کہا جائے۔ لیکن اگر کوئی خدا حافظ کہتا ہے تو اس سے نفرت نہیں کرنی چاہیے۔ فارسی زبان میں جتنے بھی الفاظ ہیں، خدا کی قسم لفظ خدا حسین ترین لفظ ہے۔ لفظ خدا، یہ جو لمبی چوڑی عبارت ہم کہتے ہیں نا، ایک وہ واجب الوجود جس کی ذات پر سب قائم ہو اور اس کا سہارا کسی پر نہ ہو، سب کا سہارا اس پر ہو، یہ پورا مفہوم ایک لفظ خدا میں موجود ہے۔ خدا کسے کہتے ہیں؟ خدا کسے کہتے ہیں؟ لفظ خدا میں، ایک لفظ خدا میں، یہ سے حرفی کلمہ، خے دال الف، اس لفظ خدا میں ایک لمبی چوڑی عبارت چھپی ہوئی ہے۔ خدا یعنی وہ جس کے بارے میں سوال کی گنجائش ہی نہیں ہے کہ اس کا بنانے والا کون ہے۔ ہر چیز خدا نے بنائی، تو خدا کا بنانے والا کون ہے؟ اس کا مطلب آپ لفظ خدا ہی نہیں سمجھے۔ خدا تو کہتے ہی اسے ہیں جس کا کوئی بنانے والا نہ ہو۔ دستِ ادب جوڑ کے عرض کر رہا ہوں، میں کوئی سیاسی گفتگو نہیں کر رہا ہوں۔ کسی جملے پہ شاید کسی صاحب نے کہا کہ آپ سیاسی موضوعات پہ بھی گفتگو ہونے لگی ہے۔ سیاسی موضوعات زندگی سے جدا نہیں ہو سکتے۔ میں توحید پہ گفتگو کر رہا ہوں، لیکن چاہتا یہ ہوں کہ یہ لا الہ الا اللہ کا کلمہ ہمارے رگ و ریشے میں خون کی طرح دوڑنے لگے۔ سندھی زبان بولنے والے غیر سندھیوں سے نفرت نہ کریں، اردو زبان بولنے والے سندھیوں سے وحشت نہ کریں، گجراتی زبان بولنے والے کچھی زبان بولنے والوں سے وحشت نہ کریں، انگریزی زبان بولنے والے سواحلی زبان بولنے والوں سے وحشت نہ کریں۔ ना करें, ये इंसान है और एक इंसानी जबान में गुफ्तगु कर रहा है। जिस तरह इंसानों से नफरत नहीं कर जायज है, ये अल्लाह की मखलूक है, अल्लाह ने जिंदगी अता की है, अल्लाह ने इसे जिस्म दिया, अल्लाह ने इसे रूह दी, आपने इसकी इसको रूहानी अजियत दे सकते हैं ना इसे जिस्मानी अजियत दे सकते हैं। मगर आखिरी आखिरी पैगाम नबी खातम सैयदुल मुरसलीन नबी रहमत रसूल रहमत का आखिरी पैगाम क्या था? आखिरी हज में जो खुतबा इरशाद फरमाया था, क्या इरशाद फरमाया था? बहुत दोहराया जाता है मगर इस पे अमल कितना होता है? मक्के में आपने जब खुतबा इरशाद फरमाया है आखिरी हज में, तो 1 लाख या 1 लाख से ऊपर मजमा था। सवाल किया कि ये कौन सा दिन है आज? का हुर्मत वाला दिन है। ये महीना कौन सा है? का हुर्मत वाला महीना है। कही सरजमीन जहां खड़े हैं हम, ये कौन सी सरजमीन है? का हुर्मत वाली सरजमीन है। का खुदा की कसम जिस तरह ये सरजमीन हुर्मत वाली सरजमीन है, जिस तरह आज का दिन हुर्मत वाला दिन है, जिस तरह ये महीना हुर्मत वाला महीना है, उसी तरह एक मुसलमान की जान, उसका माल, उसकी इज्जत और आबरू दूसरे के लिए हराम है, हुर्मत रखती है। यानी एक मुसलमान को दूसरे मुसलमान की जान, एक मुसलमान को दूसरे मुसलमान का माल, एक मुसलमान को दूसरे मुसलमान की इज्जत का एहतराम बखातिर खुदा करना चाहिए। तौहीद और शिर्क के मसले कहां तक हैं? हमारे घर पे लोग आते हैं मेहमान, हम उनकी इज्जत इसलिए करते हैं कि उनसे फायदा वाबस्ता है, ये हमारे दोस्त हैं इसलिए एहतराम जरूरी है, ये हमारे अजीज हैं इसलिए एहतराम जरूरी है, इनसे हमारा काम कभी पड़ सकता है इसलिए एहतराम जरूरी है, ये हमारे घर आए हैं अपनी इज्जत का ख्याल करना है, उनकी इज्जत का ख्याल हो या ना हो हमें अपनी इज्जत का ख्याल करना है, इसलिए हमें इनकी मेजबानी अच्छी करनी चाहिए, ये सब शिर्क की बातें हैं। अपनी इज्जत के लिए उनका एहतराम करें या उनकी खातिर एहतराम करें, नहीं, खुदा का एक बंदा हमारे घर आया है, ये इंसान है, ये मखलूक है, खुदा का बंदा है, ये हमारे घर आया है। हम कौन है? अल्लाह के बंदे हैं। एक अल्लाह के बंदे को क्या जेब देता है? अल्लाह करीम है तो हमें इसके साथ करम से पेश आना चाहिए। जब तक इस सतह पर यानी हाथ मुसाफहे के लिए आगे बढ़े तो कुर्बतन इलल्लाह, किसी के सामने एक कप चाय पेश करें तो कुर्बतन इलल्लाह, तब हक अदा होगा कलिमा ला इलाहा इल्लल्लाह का। और जब ये सता होगी तो भी नफरत की गुंजाइश कहां है? कहां है नफरत की गुंजाइश? अब भी आप कह सकते हैं कि मजहब नफरत सिखाता है? तौहीद से इंसानियत को नुकसान पहुंचा है, तौहीद के तकाजों को नजरअंदाज कर देने ने हमको हलाक कर दिया, हलाक हो गए अल्लाह को नजरअंदाज करने पर। अल्लाह को नजरअंदाज न करना और हर मरहले पर अल्लाह का लिहाज करना, इसी का नाम तकवा है। तकवा किसे कहते हैं? डरने को। किस डिक्शनरी में लिखा है आप बता दीजिए? तकवा के माने डरने के? हरगिज। तकवा का बेहतरीन तर्जमा यह है कि अल्लाह का लिहाज रखो। بولو تو اللہ کا لحاظ رکھو، نظر اٹھاؤ تو اللہ کا لحاظ رکھو، کسی کی بات سنو تو اللہ کا لحاظ رکھو، وہ بات سنو کہ جو اللہ کے روبرو بھی سن سکو، وہ بات نہ سنو کہ جو اللہ کو پسند نہیں ہے، وہ بات کہو جو اللہ کو پسند ہے، وہ بات نہ کہو جو اللہ کو پسند نہیں ہے، کسی کو دیکھ کے مسکراؤ تو اللہ کے لیے، کسی کو دیکھ کے تیوریوں پہ بل آئیں تو اللہ کے لیے، یہ ہے توحید۔ مسکرانا صفت جمال حق کا تقاضا ہے، انسان الہی کا مسکرانا صفات ثبوتیہ کا مظہر ہے، اور انسان الہی کا کسی دشمن خدا کو دیکھ کر تیوری بدل لینا صفات ثبوتیہ کے مقابلے میں صفات سلبیہ کا اظہار ہے۔ اب سمجھے آپ صفات کی بحث کہاں تک پہنچتی ہے۔ یہ صفات ثبوتیہ اور صفات سلبیہ کی بحث یوں ہی کر رہا ہوں میں، مکتبی بحث ہے، دینیات دہرا رہا ہوں۔ خدا جزائے خیر عطا فرمائے ان والدین کو جو اپنے بچوں کو شروع ہی میں یہ سبق سکھاتے ہیں۔ خدا کا شکر ہے میں اس معاشرے میں پروان چڑھا جہاں ہمارے ہم عمر تمام بچے جب عمر 2.5 سال اور 3 سال تھی تو تتلاتی ہوئی زبان سے صفات ثبوتیہ اور صفات سلبیہ رٹا کرتے تھے، ہیں؟ اور اب بچے عام طور پہ اپنے گھروں میں جائزہ لیجئے گا، انگریزی کی بچوں کی نظمیں تو یاد ہوں گی بچوں کو، مگر صفات ثبوتیہ اور صفات سلبیہ یاد ہیں؟ نہیں یاد ہیں۔ یہ ذمہ داری کس کی ہے؟ ماں باپ کی ہے یا نہیں؟ معاشرے کی ذمہ داری ہے یا نہیں؟ یہ جو بچپن سے رٹایا جاتا ہے اس کا اثر کچھ نہ کچھ ہوتا ہے۔ ممکن نہیں ہے کہ لفظ ہو اور اس کا اثر نہ ہو، ممکن نہیں ہے کہ علم ہو اور اس کا کوئی عملی ثمرہ نہ ہو۔ یہ کئی روز سے عرض کر رہا ہوں، ہر علمی یونٹ، ہر معلومہ، ہر ایک علم، ہر ایک اطلاع، ہر ایک انفارمیشن کوئی نہ کوئی عملی ثمرہ رکھتی ہے۔ یہ بچپن میں اللہ اور لا الہ الا اللہ اور محمد رسول اللہ اور علی ولی اللہ، اور یہ بچپن میں یا حسین، سنیں، ہمیں ناز ہے، یہ جملہ میرا نہیں ہے، کسی عام عزادار کا جملہ ہے، اور جب سے میں نے سنا ہے میں فخر کرتا ہوں، اس قوم کا فرزند ہوں جس میں یہ شعور بیدار ہے۔ ایک عام عزادار نے مجھ سے آ کے کہا، مولانا ہمارے بچے ماں باپ کا نام بعد میں یاد کرتے ہیں، یا حسین پہلے یاد کرتے ہیں۔ پہچانو کہ ہم کون ہیں، خدا کی قسم ہمارے بچے ماں کا نام بعد میں یاد ہوتا ہے، باپ کا نام بعد میں یاد ہوتا ہے، حسین اور زینب۔ اجرکم علی اللہ، یہ مقام فخر ہے۔ جنہیں یہ دولت نصیب نہیں آئے انہیں زیب دیتا ہے کہ ہمارے وجود پر حسد کریں۔ اور اس کا بس ایک اثر دکھا دوں میں آپ کو، آج بھی پوری دنیا میں، پوری دنیا میں ایک دہشت پسندی ہے اور دہشت گردی ہے اور پتہ نہیں کیا کیا ہے، بے امنی ہے، بے چینی ہے، खुदा की कसम आज तक कोई एक भी हुसैन का आज़ादार जुल्म और दहशत गर्दी का दाग उसके दामन पे लग नहीं सका। नहीं लग सका और लग भी नहीं सकता, लग भी नहीं सकता, क्योंकि बचपन से गहवारे से माँ की छाती से जो दूध मिलता है वो दूध वो होता है जो या हुसैन या हुसैन या हुसैन। के साथ परवान चढ़ता है। क्या मुबारक दूध है उन माओं के, क्या मुबारक वजूद है उन माओं का, क्या मुबारक वजूद है उन घरानों का जहाँ हुसैन का जिक्र होता है। हुसैन जो बकौले अल्लामा इकबाल जिन्होंने अपने खून पाक से सहरा पर भी नक्श लिखा तो ला इलाहा इल्लल्लाह का नक्श। हुसैन के मुकाबले में अब जो भी आएगा किसके मुकाबले में आ रहा है, ला इलाहा इल्लल्लाह के मुकाबले में आ रहा है। ला इलाहा हुसैन का मुकाबला करना ला इलाहा का मुकाबला करना है, ये याद रखिएगा। खूब सोच लीजिए, समझ लीजिए, तारीख पढ़ लीजिए और तारीख वो तारीख पढ़िए जो कुरान की रोशनी में लिखी गई हो, और अगर अब तक नहीं लिखी गई कोई मुकम्मल तारीख तो लिखने की कोशिश कीजिए, लिखने की कोशिश कीजिए। ये बात मैंने गालिबन पहली मजलिस में अर्ज़ की थी लेकिन फिर वो बात आगे नहीं बढ़ सकी चूँकि एक साथ कई मौजूआत मिंबर पर सामने आ जाते हैं, बल्कि कई मौजूआत छिड़ जाते हैं। गुफ्तगू की कैफियत ही है कि अलहदीत हो रूशजून गुफ्तगू के बहुत से शोबे होते हैं, बहुत सी शाखें होती हैं। एक अहम बात मैंने अर्ज़ की थी कि जितने उलूम हैं उलूम इस्लामिया की मैं बात कर रहा हूँ इस वक्त, वो भी अफसोस ये है कि उसमें अक्ल बशरी का दखल ज़्यादा हो गया और बरकात वही का दखल कम हो गया, कुरान से दूर हो गए, कुरान से बहुत दूर हो गए, बहुत दूर हो चुके हैं। अगर कुरान से दूर न हुए होते तो ये सब तासुब ना होता, लिसानी तासुब, नस्ली तासुब, इलाकाई तासुब। किसी इंसान को किसी दूसरे इंसान से नफरत करने का हक हासिल नहीं, किसी अहले ज़बान को दूसरे अहले ज़बान से नफ़रत करने का हक हासिल नहीं है, किसी इलाके के इंसान को दूसरे इलाके के इंसान से नफ़रत करने का हक हासिल नहीं है। यही शुऊर अगर बेदार हो जाए तो मुल्क के खुदा की शहरियत हासिल हो जाए। मुल्क खुदा जोग्राफियाई सरहदों में मुनकसिम नहीं है। मुल्क खुदा जोग्राफियाई सरहदों में मुनकसिम नहीं है। बार बार लोग कह रहे हैं मुल्क खुदा की तशरीह कीजिए। मुल्क खुदा की तशरीह आसान भी है और मुश्किल भी। आसान तो इस कदर है कि एक जुमले में समझ में आ सकती है, जो समझने वाले हैं वो समझ चुके और समझे हुए हैं। एक सलावत पढ़ दीजिए मोहम्मद। यहाँ तशरीफ ले के खुदा की तरफ दावत देने वाले एक के बाद एक उलमा का इजाफा होता जा रहा है। परवरदिगार इन तमाम हजरात को अपनी ख़ास हिफ्ज़ व अमान में रखे। ख़ास तौर से मैं जब अपने बिरादर अज़ीज़ हुज्जतुल इस्लाम वल मुस्लिमीन मौलाना से शहनशाह नकवी साहब को देखता हूँ तो बहुत खुश होता हूँ। ये आप हजरात के दरमियान अमानत हैं इमाम हुसैन की, इनका बहुत लिहाज कीजिएगा। और ये तमाम बिरादरान जो यहाँ तशरीफ़ फरमाएं, शहनशाह साहब में अच्छी कायदाना सलाहियतें हैं। जवानों के लिए मैं खुसूसियत से कहता हूँ कि इनकी बातों को सुनें समझें और उलमा पर अपना हुक्म नाफिज ना करें, उलमा के अवामिर की पाबंदी करें। इसलिए नहीं, ये सब आपकी तरह इंसान हैं, मासूम भी नहीं है, गैर मासूम है, मगर मकतब मासूम के तर्जुमान हैं। मकतब मासूम के तर्जुमान हैं, ये सब खादिम हैं इमाम हुसैन के, खिदमत गुजार हैं, नौकर हैं इमाम हुसैन के। आपका फ़र्ज़ है कि इन्हें कायद समझें, इनका फ़र्ज़ है कि ये अपने को नौकर समझें। हाँ, कहीं ऐसा ना हो गर्दन कज हो जाए, गुरूर पैदा हो जाए, तकब्बुर पैदा हो जाए, खुद को कुछ समझ, खुद कुछ ना समझिएगा आपने को सिवाय इसके कि दुआ करते रहिए परवरदिगार मुझे इमाम हुसैन का अच्छा नौकर बना दे, माबूद मुझे इमाम हुसैन का सच्चा अच्छा खाकसार खिदमत गुजार बना दे, बस। लेकिन इमाम हुसैन के खिदमत गुजार ही आपके कायद हो सकते हैं। इमाम हुसैन के जो खिदमत गुजार हैं यही पूरी पूरे आलम बशरी के क़ियादत इन्हीं का हिस्सा है, इन्हीं का हिस्सा है। और आज नहीं कल, कल नहीं परसों, बहुत जल्द वो ज़माना आने वाला है जब दुनिया चाहे या ना चाहे, पसंद करे या पसंद ना करे, तमाम आलम बशरी बस एक परचम के नीचे जमा हो जाएगा और वो परचम मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। एक सलावत पढ़ दीजिए मोहम्मद। एक और सलावत पढ़ दें। बहरहाल ये बातें जहन आली में रहें कि मुसलसल तौहीद की गुफ्तगू, मुसलसल अल्लाह की गुफ्तगू, मुसलसल सिफात सबूतिया की गुफ्तगू, मुसलसल सिफात सलबिया की गुफ्तगू, ये मुहम्मद और आले मुहम्मद की गुफ्तगू ये किस लिए है? ताकि हम तौहीद में रासिख हो जाएं, ताकि हम हक और बातिल में वाकयान फ़र्क करने वाला शऊर पैदा कर लें। हम कभी बातिल के लिए राजी ना हों, कभी हक से नाराज ना हों, कभी बातिल के लिए रजा की दुआ ना करें, कभी हक को सलाम करने से गुरेज ना करें। कभी बातिल के लिए रजा की दुआ ना करें। बातिल से कोई राजी हो सकता है? जब आप राजी होने के लिए तैयार नहीं है तो खुदा से क्यों कहते हैं परवरदिगार तू राजी हो जा? दोहरा मेयार तौहीद के खिलाफ है। ये भी एक जुमला याद रखिए, अमली अखलाक अमली کلمہ لا الہ الا اللہ کو گھول کے آب حیات کی طرح زندگی میں جاری و ساری کر دیجئے۔ یہ کلمہ روشنائی سے لکھا ہوا کاغذ پہ خشک کلمہ نہ ہو، کلمہ لا الہ الا اللہ خود آب حیات ہے، تو اسے اپنی زندگی کا اصلی جوہر بنا لیجئے۔ جب کلمہ لا الہ الا اللہ زندگی کا اصلی جوہر ہوگا تو دیکھیے یہ زندگی کیسی فردوس بدامہ زندگی ہوگی، کیسی بہشت ساما زندگی ہوگی، ہر گھر بہشت کا نمونہ ہوگا۔ خدا کی قسم، خدا کی قسم، کلمہ لا الہ الا اللہ سے وابستہ تو ہوں۔ بہت پہلے ایک مثال عرض کی تھی، پھر عرض کر دیتا ہوں، یہ مثالیں بار بار دہرانے کی ہیں۔ آپ حضرات اپنی اولاد کو اپنی اولاد سمجھتے ہیں اور اس کی تربیت کرتے ہیں اپنے بڑھاپے کا سہارا سمجھ کر، اور کبھی نہیں سوچتے کہ اپنی اولاد کی تربیت کرنا اپنے بڑھاپے کا سہارا سمجھ کر یہ شرک ہے۔ کیا ہے؟ شرک ہے، یہ توحید کے تقاضوں کے خلاف ہے۔ سمجھ رہے ہیں حضرات؟ ہاتھ میں کوڑا یا چھڑی لے کر شرک اور توحید کا سبق پڑھانے والے سنیں، سنیں توحید کسے کہتے ہیں۔ قرآن مجید آپ کو توحید کے کس معیار پر دیکھنا چاہتا ہے؟ اپنی اولاد کو آپ اپنی اولاد سمجھتے ہیں، اپنے پیسے کو اپنا پیسہ سمجھتے ہیں، اپنی گاڑھی کمائی کا نتیجہ سمجھتے ہیں؟ کتنے ہیں دنیا میں محنت کرنے والے جو جتنی محنت کرتے ہیں اتنا انہیں نہیں مل پاتا؟ تو معلوم ہوا کہ صرف آپ کی محنت ہی کافی نہیں ہے دولت کمانے کے لیے، کسی کا لطف بھی شامل حال ہونا ضروری ہے۔ کسی کا لطف بھی شامل حال ہونا ضروری ہے، اس لیے ہمیشہ اس لطیف و خبیر پر توکل ضروری ہے، اس پر بھروسہ ضروری ہے۔ خاص طور سے اہل ایمان کی بات ہے۔ یہ مثال نہ دیجیے گا فلاں کافر، فلاں مشرک، فلاں بت پرست، فلاں ملحد، فلاں دہریہ، دیکھیے کتنا سرمایہ دار ہے۔ ہاں وہ ہے سرمایہ دار، آپ مومن ہیں، آپ کی زندگی کا معیار کچھ اور ہے، آپ کی زندگی کے تقاضے کچھ اور ہیں، آپ کا معاملہ ہی الگ ہے۔ آپ کا رجسٹر الگ ہے، آپ کا کھاتا الگ ہے۔ اب اس سے زیادہ آسان لفظ مجھے معلوم نہیں۔ آپ اہل توحید ہیں، اہل لا الہ الا اللہ ہیں، آپ اہل لا الہ الا اللہ ہیں، اس لیے آپ کی نظر ہر معاملے میں الگ ہونی چاہیے۔ آپ اپنی اولاد کو سمجھیں کہ یہ اللہ کی دی ہوئی کوئی امانت ہے، اور اولاد کی تربیت اس طرح کریں کہ خدا کو جواب دینا ہے، میں نے تمہیں ایک بیٹا دیا تھا، اس کو بگاڑا یا بنایا؟ اسے ہمارا بندہ بنایا یا ہمارے غیر کا بندہ بنا دیا؟ ہم نے تمہیں اتنی دولت دی تھی، تم نے ادھر ادھر اپنے عیش و عشرت کے لیے صرف کیا، اس بچے کی تربیت کے لیے صرف نہیں کیا؟ یعنی اپنا کمایا ہوا پیسہ اپنے بچے پر صرف کریں اس نیت سے کہ یہ پیسہ اللہ نے دیا ہے، یہ بچہ اللہ نے دیا ہے، ہم اللہ کے لیے یہ خرچ کر رہے ہیں، تو یہ عمل ہو جائے گا توحید کا نتیجہ، और अगर सोचेंगे ये बेटा मेरा है, ये पैसा मेरा है, मैं इस पे खर्च कर रहा हूँ, ये बेटा बुढ़ापे में मेरे काम आएगा, तो ये शिर्क है, कुफ्र है। समझ में आ रही है बात? समझ में आ रही है बात? शिर्क और कुफर का मेयार क्या है? तौहीद और शिर्क का मेयार क्या है? दौलत जो कुछ भी अल्लाह ने दिया है, बेटा किसने दिया? अल्लाह ने दिया। इसलिए मिसाल बिल्कुल वाजे है, जैसे मेहनत करने वाला बेपनाह मेहनत करता है, लेकिन जब तक लुत्फ शामिल ना हो उस वक्त तक सरमाया नसीब नहीं होता। उसी तरह बहुत से लोग दुनिया में औलाद की आरजू रखते हैं, खूब कोशिशें करते हैं औलाद के लिए, लेकिन बाज़ हज़रात को औलाद नसीब नहीं होती। यहाँ भी यही है, माँ बाप इल्लते तामा नहीं है। हक़ सुबहानहू व तआला का लुत्फ जब तक शामिल ना हो, उसकी रजा शामिल ना हो, उसकी मशीयत शामिल ना हो, औलाद नहीं मिल सकती। न दौलत मिल सकती है अम्र इलाही के बगैर, न औलाद मिल सकती है अम्र इलाही के बगैर। और इसीलिए कुरान मजीद ने यह कहा कि अल माल वल बनून ज़ीनतुल हयात दुनिया, ये माल, ये धन दौलत और ये औलाद, ये हयात दुनिया की जीनत हैं। वल बाकियात الصالحات خير عند ربك ثوابا وخير عملا, और तुम्हारी नेकियां ही अल्लाह के नजदीक सजावार सवाब हैं और यही सरमाया उम्मीद हैं। अमल का लफ्ज है अमल, व खैर अमला। इंसान औलाद से उम्मीद न रखे, खुदा से उम्मीद रखे। औलाद से उम्मीद रखना शिर्क है, खुदा से उम्मीद रखना तौहीद। और वाजह कर दूं, और वाजे कर दूं, और वाजे कर दूं, वाकई ये हमारे यहां मुहावरे में दाखिल हो गया है और हम सोचते नहीं कि क्या कह रहे हैं। बच्चों पे खर्च करते हैं, अच्छे अच्छे स्कूलों में पढ़ाते हैं और बड़ी बड़ी फीस देते हैं और फिर समझाते भी रहते हैं, देखो ये बेटा हमारे पास जो कुछ है हम सब आप पे खर्च कर रहे हैं, हमारा बुढ़ापे का ख्याल रखिएगा। हर मरहले पे ये एहसान जताते हैं बच्चों पे और बच्चों से उम्मीद लगाते हैं और वाकई दिल में उनसे उम्मीद भी लगी होती है। ये सब शिर्क है, सब शिर्क है। ये अल्लाह के दी हुई एक वदियात है, एक अमानत है। ये पैसा अल्लाह ने दिया है, अल्लाह ने कहा है कि औलाद की तरबियत करो, तो हम अल्लाह की खातिर तरबियत कर रहे हैं। जब काम कर रहे हैं अल्लाह की खातिर, तो अजर अल्लाह देगा या बेटा? कौन देगा अजर? अल्लाह देगा ना, बेटा नहीं देगा अजर। इसीलिए बहुत सी मिसालें, सैकड़ों हजारों मिसालें कि बहुत लायक माँ बाप के बहुत नालायक बच्चे निकले। लायक माँ बाप, बच्चे नालायक। माँ बाप ने तालीम में तरबियत में कोई कमी नहीं की बज़ाहिर, और जब बड़े हुए, बाप हॉस्पिटल में पड़ा है कराची में, बेटा न्यूयॉर्क में ऐश कर रहा है। माँ लाहौर में पड़ी हुई है, बेटी जो है वो लंदन में ऐश इशरत की जिंदगी बसर कर रही है। और अब तो सलाम का दौर ही नहीं रह गया है, टेलीफोन भी उठा के इधर से ये अपने अंदाज में हाय कर रहे हैं, वो अपने अंदाज में हाय कर रहे हैं। वो उधर से कह रहे हैं हाय डैडी, ये कह रहे हैं हाय बेटा। सलावात पढ़ दीजिए मोहम्मद वाले। एक और सलावात पढ़ दीजिए। दोनों तरफ की हाय अजीब हाय है ना? ये हाय हाय क्यों हो रही है? खुदा फरामोशी, حق فراموشی، ہم اپنی عام زندگی میں اہل توحید نہیں رہ گئے۔ رسمن نمازیں پڑھتے ہیں، رسمن اذانیں ہوتی ہیں، رسمن روزے رکھے جاتے ہیں، رسمن حج پہ جاتے ہیں یا اسٹیٹس سمبل کے طور پہ حج پہ چلے جاتے ہیں۔ خدا کی خاطر انسان موحد کی، انسان الہی کی ہر سانس خدا کی خاطر ہونی چاہیے۔ مسکرائے تو خدا کے لیے، تیوری پہ بل آئے تو خدا کے لیے، یہ شان ہونی چاہیے۔ یہ ہے معنی توحید کے۔ یہ توحید کی شان ہمیں کہیں نہیں ملتی۔ یہ توحید کی شان اگر کہیں ملتی ہے تو صرف محمد و آل محمد کے۔ ثبوت کہاں؟ تقوی میں نے ابھی عرض کیا تھا، تقوی کے معنی کیا ہے؟ اللہ کا لحاظ رکھنا۔ اور پروردگار تمام علماء کو سلامت رکھے، ہمارے برادر عزیز القدر جناب حجت الاسلام والمسلمین مولانا سلمان نقوی صاحب بھی تشریف فرمائے، انہوں نے تائید فرمائی تھی۔ اب اگر غلط تائید کی تو ان کا دامن پکڑیے، میں نے گریبان نہیں کہا ہے، جتنا کہا اتنا کیجئے گا، گریبان نہ پکڑیے گا، دامن پکڑیے گا۔ انہوں نے کہا تقوی کے معنی ڈر کے نہیں ہے، تقوی کے معنی اللہ کا لحاظ رکھو، لحاظ رکھو، خیال رکھو۔ حضرت امام خمینی رضوان اللہ تعالی علیہ، ان کا ایک جملہ ہے، ظاہر ہے یہ جملہ، یہ مضمون حضرت ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کی حدیثوں سے اور معصومین کے ارشادات ہی سے مقتبس ہے، اقتباس ہے۔ فرماتے ہیں در محضر خدا گناہ نہ کنید، خدا کے سامنے گناہ نہ کرو، خدا کے محضر میں گناہ نہ کرو، خدا کی آنکھوں کے سامنے گناہ نہ کرو، خدا کی بارگاہ میں، خدا کی بزم میں، خدا کی مجلس میں، خدا کے سامنے گناہ نہ کرو، در محضر خدا گناہ نہ کنید۔ یہ جملہ کہاں سے آیا؟ یہ جملہ، اس کے پیچھے صفات ثبوتیہ کا شعور بھی ہے، صفات سلبیہ کا بھی۔ صفات سلبیہ کیا ہے؟ اللہ کسی جگہ پر محدود نہیں ہے، اللہ کسی جہت میں نہیں ہے، اللہ کسی ایک محل میں نہیں ہے۔ جب یہ سب معلوم ہوگا تب یقین حاصل ہوگا کہ اللہ ہر جگہ ہے، اور جب اللہ ہر جگہ ہے تو گویا ہم اللہ کی نظر میں ہر جگہ ہیں، سو رہے ہوں تو، جاگ رہے ہوں تو، جنگ کی حالت میں ہوں تو، صلح کے زمانے میں ہوں تو، شہر میں ہوں، صحرا میں ہوں، بحر و بر میں کہیں ہوں، ہم اللہ کے حضور میں۔ وہ صفات سلبیہ کا شعور یہ بتاتا ہے کہ یہ کائنات، یہ عالم سب محضر حق ہے۔ تو وہ کہتے ہیں در محضر خدا گناہ نہ کنید، اللہ کے محضر میں گناہ نہ کرو۔ گناہ نہیں کریں گے تو کس بنا پر؟ اس لیے کہ ہر جگہ اللہ کا لحاظ رہے۔ یہ کہاں ہمیں نظر آتا ہے کہ ہر جگہ اللہ کا لحاظ رکھا گیا ہو، برتا گیا ہو، کہاں نظر آتا ہے؟ دیکھیں بعض حالات ایسے ہوتے ہیں جہاں کتنا ہی ہوش مند انسان ہو، کتنا ہی بردبار ہو، کتنا ہی متحمل مزاج ہو، کتنا ہی بڑا کلیجہ رکھتا ہو، مگر وہ حالات ایسے ہوتے ہیں کہ غیظ و غضب اور طیش کی کیفیت میں پورا ایک وجود ایک کیفیت میں ہوتا ہے۔ بہت مشکل ہے وہاں کوئی اور لحاظ پیدا کرنا۔ سمجھ رہے ہیں؟ بے پناہ غصہ ہو کسی کو، غصہ، غصے میں انسان سب کچھ بھول جاتا ہے، عام طور پہ عام بشری کمزوریوں میں سے۔ بے پناہ غصہ ہو تو انسان اپنی حقیقت کو بھول جاتا ہے، وہ کیا ہے؟ سامنے والے کو بھول جاتا ہے، کون ہے، کس سے خطاب کر رہا ہے، باپ سے خطاب ہے، ماں سے خطاب ہے، بھائی سے خطاب ہے، دوست سے ہے، دشمن سے، خود اپنی حیثیت حقیقت کیا ہے، جو سمجھ میں آتا ہے کہہ دیتا ہے۔ اگر طیش زیادہ ہو، غصہ ज्यादा हो, है ना। और उसके हालात होते हैं, अब मैं बस एक मिसाल देकर गुफ्तगू को समेट देता हूँ। जंग की हालत हो, जंग करने वाला भी दरीदा दहन हो, गुस्ताख हो, नाजेबा कलिमात कह चुका हो, ऐसी कैफियत हो कि जिसे सारी दुनिया पैगंबर रहमत कहती है, उस पैगंबर रहमत ने भी अपने गुस्से का इजहार कर दिया हो। ये बहुत संभल के ये जुमला कहा है, गुस्से का इजहार, अपनी नाराजगी का इजहार। जहन आपका पहुंच गया, इसीलिए तो हमें नाज है, इसीलिए दुनिया को आप पर हसद है। खुदा आपको अहले दुनिया और अहले बातिल की नजर बद से बचाए। ये कहते हैं पता नहीं ये लोग मिंबर से क्या कहते हैं और नीचे वाह वाह होने लगती है, हमारी तो समझ ही में नहीं आता। तारीख इस्लाम पढ़ते रहिए समझ में आता रहेगा, कुरान पढ़ते रहिए समझ में आता रहेगा। तारीख और तारीख इस्लाम से, तारीख कुरान से, तारीख इस्मत से जुदा रहेंगे समझ में नहीं आएगा। हैं कहीं नहीं, जंगे खंदक की बात कर रहा हूँ, जंगे अहजाब, जंगे खंदक। लोग कहते हैं मैं जंगे नहीं पढ़ता, जी चाहता है कभी जंग भी पढ़ दूँ, आज वक्त नहीं है, फिर किसी रोज़ इंशाअल्लाह। इस जंग खंदक और जंग अहज़ाब की बड़ी अहमियत है, इसमें बड़े असरार और रमूज और शऊन और एजाज हैं, बहुत पहलू हैं, बहुत गौर तलब है ये जंग। अगर गौर तलब ना होती तो कुरान मजीद में पूरा सूरा इस जंग के नाम पर मंसूब ना होता। जंग अहज़ाब के नाम पे पूरा सूरा है, सूरतुल अहज़ाब, जंग अहज़ाब, जंग खंदक। ये जंग वो है कि जब तमाम बातिल कुव्वतें इस्लाम के मुकाबले में मुत्तहिद हो गई थी। आज भी दुनिया की कुछ यही सूरत हाल है, और क्या ठिठोल है, क्या मजाक है। एक जगह एक फितना पैदा हुआ, मुट्ठी भर लोगों ने सर उभारा, और उसके बाद दुनिया की बड़ी बड़ी ताकतों ने सर जोड़ा, और उसके बाद कहा कि हम 40 मुल्क मिल के इसका मुकाबला करेंगे। फिर खबर आई 60 मुल्क मिल के इसका मुकाबला करेंगे। फिर खबर आई कि साहब इसका मुकाबला 60 मुल्क मिलकर करेंगे, लेकिन कोई 30 साल लगेंगे जंग सर करने में। क्या मजाक है, क्या ठिठोल है, क्या फरेब है इंसानियत के साथ, क्या फरेब है इंसानियत के साथ। इंसानों बेदार हो जाओ, ऐसे हुक्मरानों से इजहार बरात और इजहार नफरत करना तौहीद का अव्वलीन तकाजा है। ऐसे इंसानों से नफरत, ऐसे अफराद से बेजारी, ऐसे सरबराहों पर लानत। मुट्ठी भर लोग, 40 बड़े मुल्क, 60 मुल्क मिलकर मुकाबला कर रहे। हमारे यहाँ हिंदुस्तान में गांव देहात के जो साइकिल रिक्शा चलाने वाले लोग हैं ना, जो मकतब नहीं गए, स्कूल नहीं गए, दस्तखत करना नहीं आता, वो भी खबर सुनते हैं टीवी से, रेडियो से, और आपस में कहते हैं कि ये सब अमेरिका का फितना है। मुसलमानों की बात नहीं कर रहा हूँ मैं, इमाम खुमैनी के मुकल्लिदों की बात नहीं कर रहा हूँ मैं, इमाम खुमैनी के मुकल्लिदों की बात नहीं कर रहा हूँ। जहाँ कहीं कुछ हुआ वो कहते हैं ये रिक्शा पुलर्स, ये साइकिल रिक्शा चलाने वाले जाहिल। इतना रुसवा हो जाने के बाद तो कुछ गैरत करें। रुसवाई की भी कोई हद होती है, और फरेबकारी की भी कोई हद होती है। आसमान से तैयारों के जरिए से असलहे गिराए जा रहे हैं ताकि बातिल का मुकाबला किया जाए। असलहे इस तरह गिराए कि बातिल ही ले गया उठा के। क्या अच्छी आपकी टेक्नोलॉजी है माशाल्लाह। आप तो कहते हैं कि हम ह्यूस्टन की लैब में बैठकर दूर तरीन सितारों को देख लेते हैं और उनकी हरकत को देख लेते हैं और नाप लेते हैं और पहचान लेते हैं और हमने कायनात के सारे और छोर इधर उधर सब देख लिया, कहीं ना जन्नत है ना जहन्नम है ना खुदा है, सामने नजर नहीं आ रहा है कि कुर्द किधर हैं दाइश किधर हैं। मजाक है, क्या मजाक है। याद रहे कि अहले तौहीद ऐसे फरेब में नहीं आ सकते। देखिए ना कौन कौन फरेब में है और ये सब देख रहे हैं अपनी आंखों से। मैं जुमला कहता हूं और इस जुमले का जिम्मेदार मैं हूं, जिसे जी चाहे मुझे सजा दे। ऐसे फरेब देने वालों पर भी लानत, इनका फरेब खाने वालों पर भी लानत। इस फरेब का पर्दा यही दो नारे चाक करते हैं, या अली हक का नारा या लब्बैक या हुसैन। और आप देखिए सब फरेब में मुबतला हैं। अगर कोई मुबतला नहीं है तो कौन? वह एक मुल्क है, हमें तो एक ही मुल्क नजर आता है, मुझे एक ही मुल्क नजर आता है। आप हमें दोबारा यहाँ जहमत दें आने की या जहमत ना दें, हमें एक ही मुल्क नजर आता है इस वक्त। हमें बस एक इस वक्त बस हमें मुझे मैं अकीलुल गरवी मुझे बस एक मुल्क नजर आता है जो कलिमा ला इलाहा इल्लल्लाह के तकाजों को पूरा कर रहा हो, और वो है इस्लामी जमहूरी ईरान। एक ही है रहबर हमारा इस वक्त, एक ही है रहबर। इत्तेफाक ये है कि हमारा पहला मासूम रहबर का नाम भी अली था, आज हमारा गैर मासूम रहबर जो है नाम उसका भी अली है, और दोनों मास पर चाहे अली खामेनेई हो या अली सिस्तानी हैं दोनों अली। परवरदिगार हमारे सरों पर और तमाम आलम बशरी पर, तमाम इंसानों पर आयतुल्लाहिल उज़्मा सैयद अली खामनेई का साया बरकरार रखे, आयतुल्लाहिल उज़्मा सैयद अली हुसैनी सिस्तानी का साया बरकरार रखे। आखिर आयतुल्लाहिल उज़्मा सैयद अली सिस्तानी किसी हुकूमत के सरबराह तो है नहीं? किसी हुकूमत के सरबराह नहीं है। ना प्रेसिडेंट है, ना प्राइम मिनिस्टर है, ना किसी पार्लियामेंट के स्पीकर हैं, ना किसी स्टेट के गवर्नर हैं, कुछ नहीं है। लेकिन यूएन के सेक्रेटरी जनरल जनाब बान की मून साहब नजफ अशरफ की उन तारीख गलियों में उनकी दस्तबोसी के लिए तशरीफ ले गए थे। क्यों गए थे? बस एक जुमला कहूंगा, ये सियासी तकरीर नहीं है, ये दीनी मसाइल हैं, ये तौहीद के बातें, ये तौहीद की बातें। सिस्तानी कौन है? दुनिया के किसी मुल्क का सरबराह नहीं है, मुल्क खुदा का एक अच्छा शहरी है। मुल्क खुदा का एक अच्छा शहरी है, बस मैं इससे ज्यादा नहीं कह रहा हूं। आयतुल्लाह उज़्मा, मर्ज़े तकलीद, वो सब अपनी जगह। मुल्क खुदा का एक अच्छा शहरी, एक मुकद्दस, एक मुत्तकी, एक अहले ला इलाहा इल्लल्लाह, एक अहले मुहम्मदुर रसूलुल्लाह, एक अहले अली वलीउल्लाह, नाम अली है, नसब हुसैनी है। आयतुल्लाह उज़्मा मर्जे तक़लीद सैयद अली सिस्तानी हुसैनी उन्नसब, आयतुल्लाह उज़्मा सैयद अली खामनेई हुसैनी उन्नसब, ये भी अली हुसैनी, वो भी अली हुसैनी, मातम की जगह ये भी है। अली के मुकाबले पर कोई नाम आया तो वो भी बहुत पुराना नाम। हम क्या करें? खामोश हमें करना हो तो नाम बदल दो, सलावत पढ़ दे मुहम्मद वाले। बनो, तुम्हारी रगों में जो खून दौड़ रहा है उस लहू की मूसीकी में भी ला इलाहा इल्लल्लाह की गूंज। दिल के आहंग पर बस एक नगमा हो, नगमा है ला इलाहा इल्लल्लाह। जब ला इलाहा इल्लल्लाह का नगमा होगा तो फिर ना अमेरिका, ना इजराइल, ना मशरक, ना मगरब, न जमीन न आसमान, भरोसा सिर्फ खुदा पर होगा जो खालिक जमीन व आसमान है। सहारा सिर्फ मोहम्मद का होगा, मदद सिर्फ अली की होगी। अली की मदद क्यों होगी? क्यों अल्लाह ने अली इब्ने अबी तालिब को ये कुव्वतें अता की कि वो अल्लाह के बंदों को की मदद करते हैं? इसलिए कि अली किसी भी हाल में अल्लाह का लिहाज अली की आंखों से ओझल होता ही नहीं। जंग अहजाब, जंग अहजाब, अहजाब से जदीद अहजाब तक पहुंच गया था ना, जदीद अहजाब। ये आज क्या है? ये 40 मुल्क और 60 मुल्क क्या अहजाब, सारी बातिल ताकतें इकट्ठा हो गई हैं। किस लिए? ताकि मुसलमानों को चैन की नींद सोने ना दें। बस एक ही हदफ है, 1 पॉइंट प्रोग्राम। मुसलमानों को चैन की नींद सोने ना दो और इतना सताओ कि ये अल्लाह अल्लाह कहना भूल जाएं। मंसूबा ये सियासतदानों से लेकर और साइंसदानों तक, मैंने खुद अपने कानों से सुनी है ये तकरीर। एक बहुत बड़ा साइंसदान इस आसरे हाजिर का जो नोबेल प्राइज भी फिजिक्स का पा चुका है, स्टीफन हाइनबर्ग, उसने गुफ्तगू में कहा اس وقت سب سے بڑی مشکل اسلام ہے. میں نے خود سنا اسلام, اس لیے کہ ان کا عقیدہ متزلزل نہیں ہوتا خدا پر, خدا پر, گاڈ پر, اللہ پر ان کا عقیدہ متزلزل نہیں ہوتا, اس لیے یہ اسلام اور مسلمان یہ سب سے بڑی مصیبت ہیں. اپنی قیمت سمجھیں مسلمان, اور کلمہ لا الہ الا اللہ کی عظمت کو سمجھیں. اس لیے پورا ایک منصوبہ ہے ساری دنیا ایک ساتھ کہ ان کے زبانوں پہ اب لا الہ الا اللہ نہ آنے پائے. ایک دوسرے کو سکھا دو کہ اللہ اکبر کہہ کے ذبح کریں, نتیجہ یہ ہوگا کہ ان کی نسلیں اللہ اکبر کے لفظ سے وحشت کریں گی, نفرت کریں گی. جیسے ہی اللہ اکبر سنیں گی بھاگیں گی, نفرت کریں گی. یہی اللہ اکبر کہہ کے میرے باپ کو قتل کیا گیا تھا, یہی اللہ اکبر کہہ کے میری ماں کی عصمت لوٹی گئی تھی. یہ سازش ہے, منصوبہ ہے, مگر خدا کے مقابلے پر کبھی کوئی منصوبہ نہ کامل ہوا ہے اور نہ ہوگا. مکرو و مکر اللہ واللہ خیر الماکرین. وہ اپنی سازشیں کرتے ہیں, اللہ اپنی تدبیریں کرتا ہے, اور اللہ بہترین تدبیریں کرنے والا. آپ بھیجتے رہیے ڈرون, اللہ والے گراتے رہیں گے. کس طاقت پہ ایران نے گرا دیا یو ایس کا ڈرون؟ کس طاقت پہ, کس طاقت پہ؟ سائنس کا ناز آپ کو ہے, ٹیکنالوجی کا غرور آپ کو ہے, ہر چیز پر اجارت داری آپ کی ہے. فقیر ملت جس کے پیسے بھی آپ نے چھین رکھے ہیں, اس کو روٹی کا نوالا کھانے کا بھی حق نہیں ہے. سنیں, ہاتھوں میں کوڑا اور چھڑی لے کر کلمہ پڑھوانے والے سنیں, کلمہ لا الہ الا اللہ کی طاقت دیکھنا ہو تو ایرانی جوانوں کو دیکھو. یہ لا الہ الا اللہ کی طاقت سے باطل کو سر نگوں کر رہے ہیں. لا الہ الا اللہ کی طاقت ہے جو محفوظ ہے تو کہاں. امام خمینی کا جملہ تھا, ہمیں تو جو کچھ ملا ہے عاشورہ سے ملا ہے, تمہیں اندازہ نہیں ہے عاشورہ کی طاقت کیا ہے. ابھی صبر کیجئے گا, ضبط کیجئے گا, اور معاف فرمائیں گے حضرات کے وقت میں اضافہ ہوتا چلا جا رہا ہے, مگر یہ بحثیں کہنے کی ہیں. دیکھو سچی طاقت لا الہ الا اللہ کی کہاں ہے. ایران کے جوان معصوم نہیں ہیں, سب غیر معصوم ہیں. وہاں کے علماء کوئی معصوم نہیں, سب غیر معصوم. خامنئی صاحب معصوم تھوڑی ہیں, سیستانی صاحب معصوم نہیں, غیر معصوم ہیں. یہ غیر معصوم بھی اگر مکتب معصوم میں پرورش پاتے ہیں, کیا کیفیت ہوتی. اور پھر یہ تو فقیہ ہیں, عالم ہیں, قرآن و حدیث کا کے سرمایہ دار ہیں, اس کے سرمایہ سے استفادہ کرنے والے. یہ جوان ایرانی جوان, ان کی قوتوں کا اندازہ ہے آپ کو, ان کے جوش ایمانی کا اندازہ ہے آپ کو, ان کے اخلاص عمل کا اندازہ ہے آپ کو. یہ جب یا حسین کہہ کر میدان میں نکلتے ہیں تو دنیا کی بڑی بڑی طاقتیں لرزتی ہیں, لرزتی ہیں. یہ نتیجہ ہے صرف عشق خدا اور مودت اہل بیت مصطفیٰ کا. یہ یا علی یا علی کہنے والوں کی قوت ہے تو علی کی قوت کیا ہوگی. یہ بچپن سے, خدا ہماری ماؤں کو جزائے خیر دے جنہوں نے دودھ پلایا تو اس سینے سے جس پر یا حسین کر کے ماتم کرتی ہیں, اور انگلی پکڑ کے چلایا تو سکھایا یا علی کہہ کے چلا کرو بیٹا. या अली कह के चलो, इधर बच्चे को ठोकर लगी, या अली। कौन, किस अली को पुकारते हैं हम? किस अली को पुकारते हैं हम? उस अली को जिसे खैबर में मुस्तफा ने पुकारा। जिसे खंदक में मुस्तफा ने पुकारा। अल्लाह का वो खालिस और मुखलिस और मुखलस बंदा। खुलूस की कैफियत, हमेशा अल्लाह सामने रहे, हर अमल अल्लाह की खातिर हो। गुस्से की कैफियत, तैश की कैफियत, आने वाला शकी और लाइन आता है, सब जानते हैं। बस अब तकरीर मुकम्मल हो जाए, जुमला अधूरा ना रह जाए, इसलिए मुकम्मल कर रहा हूं। खंदक पार करता है और ललकारता है मुसलमानों को, कहाँ हो तुम, तुम्हारी गैरतों को क्या हो गया, बहिश्त में कोई नहीं जाना चाहता, गाजी कोई नहीं बनना चाहता, शहीद कोई नहीं बनना चाहता, आओ हमारे सामने आओ। और कैफियत क्या थी, मैं कुछ नहीं कहता, अहले तारीख लिखते हैं कि इस तरह सर झुके हुए थे कि जैसे सरों पे परिंदे बैठे हुए हों, और जरा सा सर को जुम्बिश होगी तो परिंदे उड़ जाएंगे। पता नहीं ये परिंदे ही थे या रूहें निकल के परिंदों की शक्ल में बैठ गई। इंसानी रूह को शुआरा तायर से तशबीह भी देते हैं, तायर, रूह को तायर से तशबीह भी देते हैं। और बहुत सी माइथोलॉजीज में तायर जो है वो रूह है इंसानी के लिए इस्तेमाल होता है, वो एक अलग बात है। तो ये तारीख ने लिखा कि सर ऐसे झुके हुए थे कि ज़रा सी जुम्बिश होगी तो परिंदे उड़ जाएंगे, इसलिए कि दिल में यकीन था कि अगर हम मैदान में गए तो तायर रूह उड़ जाएगा। अलामत, एक अलामती हैयत थी ये, जो पोजीशन थी सिंबॉलिक पोजीशन थी, ताकि या रसूल्ला आपको अंदाज़ा हो जाए इस सर पे तायर नहीं बैठे हैं, ये हमारे दिल का यकीन है कि हम मैदान में गए और तायर रूह उड़ा, इसलिए हमें बख्श दीजिए। हुजूर ने कहा कौन है जो इस शकी के सामने जाए? बग़ैज़ो गज़ब की कैफियत ये देखिए कि हुजूर ने कहा मन लिहाज़ल कल्ब, कौन है जो इस कुत्ते के मुकाबले पे जाए? कभी तशरीह में कर चुका हूँ कि हुजूर ने कुत्ता क्यों कहा था, ये तशरीह कर चुका हूँ। अगर आप हजरात के जहनों से निकल गई होगी बात तो फिर किसी दिन अर्ज करूँगा। हर मरतबा अली इब्न अबी तालिब खड़े हो गए, तीन मरतबा बिठाया, लेकिन फिर आखिर में हजरत ही को भेजा, हजरत के सर पे अपने हाथों से अमामा बांधा। या रसूल अल्लाह, भेज रहे हैं मैदान जंग में तो अपनी तलवार दे दीजिए, अपना अमामा क्यों बांध रहे हैं? जंग अहजाब, जंग रसूल अल्लाह मैदान में भेज रहे हैं जंग के लिए, अपनी तलवार दे दीजिए, नेजा दे दीजिए, जरा दे दीजिए, अमामा किस लिए अपना दे रहे हैं? कह रहे ताकि मालूम रहे कि जंग हो या सोल, हमारा मुकम्मल जानशीन है तो मुर्तजा है। खुदा की एक बलंतर सलावात दे, अमामा सर मुबारक पे बांधा, तलवार दी, दुआ की, भेजा, अमीरुल मोमिनीन इस्लाम तशरीफ़ ले गए और उसे गुफ्तगू हुई, ज़रबतों की रद्दोबदल हुई और हज़रत ने एक वार ऐसा कारी किया कि वो ज़मीन पर आ गया। अब बस इतना रह गया था कि सर कलम करें, उसने गुस्ताखी की और अली पलट आए। गुस्ताखी की और अली पलट आए, ये किस लिए पलट आए? अल्लाह का लिहाज, अली का खंजर भी चलता है तो खुदा की खातिर, और ऐसा खालिसाना, जब इतनी मुखलिसाना ज़र्ब होती है तब पैगंबर खुदा फरमाते हैं ज़र्बतु अलीन यौमल खंदक अफ़ज़ल मिन इबादति सक़लैन, अली की एक ज़र्बत रोज़े खंदक तमाम इंसानों और तमाम जिनों की इबादत से अफ़ज़ल है। अफजल है, बस गुफ्तगू तमाम। ऐसे अली की जुर्रियत, ऐसे मुखलिस अली, खालिस अली, मुखलस अली, ऐसे अली ये वली की जुर्रियत में जो भी हुआ लाजवाब हुआ। ज़ैनब की क्या मुखलिस, क्या खालिसाना कुर्बानी है अल्लाह की। बस अब ताकत बाकी नहीं रह गई, अब बस एक दो जुमलों से ज़्यादा पढ़ नहीं पाऊँगा। मदीने से जब हज़रत अबू अब्दुल्लाह तशरीफ़ ले चले तो साथ में अहले हरम को लेके चले, साथ में ज़ैनब को लेके चले, और उसके बाद कुछ फ़ासले पर जब पहुँचे हैं इस सफ़र हिजरत में तो हज़रत अब्दुल्लाह इब्ने जाफर तैयार अपने दो बेटों को लाए और कहा हुसैन ये बेटे साथ जाएंगे। अब ये दोनों बेटे जनाब अब्दुल्लाह इब्ने जाफर तैयार के नुमाइंदे भी हैं और बीबी ज़ैनब के नुमाइंदे भी हैं। करबला काफिला पहुंचा, 9 मुहर्रम आ गई, वो ज़ैनब जिसने 2 मुहर्रम को गुबारे करबला, खाके करबला से अपने भाई की लहू की खुशबू महसूस की थी तो गश कर गई थी, गश कर गई थी। लेकिन वही ज़ैनब, किसी और को नहीं, अपने दोनों बच्चों को शबे आशूर आमादा कर रही है, बेटा कल मुझे सुरखरू कर देना। बेटा ये हुसैन तुम्हारे बस मामू नहीं है, ये हुसैन मेरे भाई नहीं है, ये हुसैन फर्जंद रसूल है, ये हुसैन हुज्जत खुदा है, ये हुसैन इमाम बरहक हैं, ये हुसैन खलीफतुल्लाह हैं, ये हुसैन मुल्क खुदा में अल्लाह का खलीफा है। हुसैन बेटा सिर्फ मामू न समझना, इन पे जान निसार करना है कल। शब भर हमारा सलाम हो करबला की माओ पर, बस अब ताकत बिल्कुल नहीं रह गई। शब भर बीबी ने बच्चों की तरबियत की, बच्चों का हौसला बुलंद किया, सुबह नमूदार हुई, सरकार सैयदुल शुहदा ने नमाज बाजमात अदा की, और उसके बाद दुश्मन ने हमला किया, हमले उला में बहुत से अंसार शहीद हुए, उसके बाद दस्त बदस्त जंग का सिलसिला जारी हुआ। जब अंसार का सिलसिला ख़त्म हो गया, अज़ा और अकरबा का सिलसिला शुरू हुआ, तो एक मंजिल वो आई कि बीबी ज़ैनब के दोनों बच्चे औन व मोहम्मद आका हुसैन के सामने आके खड़े हो गए, हमें भी मरने की इजाज़त दे दीजिए। मैदान करबला का नक्शा जिन निगाहों में है वो जानते हैं क्या कैफियत थी। पीछे खैमा है, खैमे से ज़रा फासले पर एक आलम नस्ब है, उस आलम के फरेरे के साए में हुसैन अपने घोड़े पे तशरीफ़ फरमा है, दो बच्चे आके सामने खड़े हुए, पर्दे के पीछे माँ है, सामने बच्चे हैं, हुसैन की गुफ्तगू माँ सुन रही है। बच्चे कह रहे हैं, मामू जान हमें मरने की इजाज़त दे दीजिए। आका तामुल फरमा रहे हैं, पीछे से आवाज़ आई, भैया मुझे सुरखरू होने का मौका दो। अजरकुम अल्लाह। बस मुझ में अब पढ़ने की बिल्कुल ताकत नहीं है। खुदा आपका गिरिया कबूल फरमाए। हमारी माओ में, हमारी बहनों में वो तहजीब पैदा हो जाए कि अपने बच्चों की तरबियत इश्क खुदा और इताअत इमाम के जज्बात के साथ कर सकें। जनाब औन मोहम्मद की मिसालें सामने रखें। जनाब औन मोहम्मद मैदान में गए और बेपनाह जंग की। अभी जंग का बज़ाहिर सिनो साल नहीं है, जंग का कोई तजर्बा भी नहीं है, मगर अहले तारीख ने लिखा है दोनों बच्चों ने बहुत से अशकिया को तहे तह किया, लेकिन जब दस्त बदस्त जंग में दोनों बच्चों को कोई जेर न कर सका तो एक मर्तबा आवाज दी, इन्हें चारों तरफ से घेर लिया जाए। ये कोई और नहीं है, बनी हाशिम के बच्चे हैं। और उसके बाद हर तरफ से तलवारें, हर तरफ से तीर, हर तरफ से नैजे पड़ने लगे, बच्चे जख्मी होने लगे, जिस्म से लहू बहने लगा, और फिर बच्चे डगमगा कर जमीन पर आए। वहीं से आवाज दी, मामू जान हमारा आखिरी सलाम। हुसैन मैदान की तरफ गए और हुसैन के साथ जनाब अब्बास हैं, और जाने के बाद दोनों बच्चों को लेकर खैमागाह में आए। जब बच्चों को मैदान में भेजना था तो ज़ैनब खैमागाह पर, दरे खैमा पर पर्दे के पीछे खड़ी थी। जब बच्चों के लाशें आए, ज़ैनब दरे खैमा पे मौजूद नहीं थी। हुसैन बच्चों को लाए, जमीन पे लेटा दिया, और उसके बाद नजफ अशरफ के एक अजीमुल मर्तबत खतीब और मेरे बिरादर मुअज्जम मौलाना ज़ुल्क़द्र रज़वी साहब के उस्ताद अदब अल्लामे सैयद मेहदी सुवैद अल खतीब, एक फ़कीह भी थे, खतीब भी थे, एक ज़िम्मेदार मुअर्रिख़ और आलिम थे, बहुत अच्छे मुदर्रिस थे, उन्होंने लिखा भी है और बयान भी करते थे। कहते थे हुसैन का उस दिन अंदाज ये था, दोनों बच्चों के लाशों को लेटाया, खुद दोनों के दरमियान लेट गए। कभी दाहिने मुड़ते थे और उनका प्यार करते थे, कभी बाएं मोहम्मद को प्यार करते थे, कभी इस बच्चे को सीने से लगाया, कभी उस बच्चे को सीने से लगाया, और उसके बाद आवाज दी, मेरी बहन ज़ैनब आओ, तुम्हारी कुर्बानी कबूल हो गई, खुदा तुम्हें जज़ाए खैर दे, तुम्हारी कुर्बानी कबूल हो गई।